अधिकारीलाई स्पष्टीकरण।
वर्षाको जिराभवानी गाउँपालिकाका स्वास्थ्य कर्मीहरू पाँच महिनादेखि तलब पाएनन्। विशाल मेमोरियल फाउन्डेसनले आयोजना गरेको रक्तदानमा चार महिलासहित 68 जनाद्वारा रक्तदान।
पर्सी सरकारले पूर्णता पाउने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई। प्रदेश नम्बर छको नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेत तोकियो।
र सोमालियाको मोगादिसुमा भएको छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 18 जनाको मृत्यु। अब समाचार विस्तारमा। पर्साको कालिकामाई गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरूको मनपर्ने निर्णयका कारण अहिले उक्त गाउँमा निर्णय चर्चाको विषय बनेको छ। स्थानीय सरकार सञ्चालन 2074 नियम विपरीत निर्वाचित पदाधिकारीहरूले गाउँपालिकाको प्रशासकीय अधिकृत गाउँपालिकाको अध्यक्षको लागि गाड़ी भाड़ामा लिने तथा वडा अध्यक्षदेखि सदस्यहरूका लागि 20,000 भन्दा बढ़ीको मोबाइल खरिद गर्ने निर्णय गरेपछि अहिले गाउँका बुद्धिजीवीहरू चकित भएका छन्। सो गाउँपालिकाका प्रशासकीय अधिकृतले अहिले एउटा गाड़ी प्रतिदिन भाड़ा बापत रू 2500 र इन्धनमा रकम खर्चिरहेका छन्। हिजो बसेको बैठकले दुईवटा गाड़ी उपाध्यक्ष र अध्यक्षको नाममा भाड़ामा लिने निर्णय गरेपछि अहिले वडा अध्यक्षहरूबीच विवाद शुरू भएको छ। नियम विपरीत निर्णय गर्न नपाइने भन्दै केही वडा अध्यक्षहरूले निर्णयमा हस्ताक्षर समेत गरेका छैनन्। गाउँपालिकाका उपाध्यक्ष राजेश चौरसियाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा मासिक एउटा गाड़ीको रू 85,000 इन्धन बाहेक भाड़ा बापत दिने उल्लेख छ। एक वडा अध्यक्षका अनुसार गाउँ परिषद नभएको अवस्थामा जथाभावी गरेको निर्णयमा हस्ताक्षर नगरेको बताउनु भएको छ। तर हिजोको बैठकले गरेको निर्णय गैर कानूनी भएको उहाँले बताउनुभयो। यस विषयमा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाले बहुमतको आधारमा आफूले निर्णय गरेको बताउनुभयो। आफूले चढेको गाड़ीको भाड़ा समेत तिर्न नसकेको र थप दुईवटा गाड़ीको भाड़ाको भारले पछि समस्या थपिने उहाँले बताउनुभयो। प्राप्त जानकारी अनुसार पाँचवटा वडा रहेको गाउँपालिकामा वडा नम्बर पाँचका अध्यक्ष पवन तिवारी र वडा नम्बर दुईका सोनालाल चौरसियाले निर्णयमा हस्ताक्षर गरेका छैनन् भने अन्यले गरेको स्रोतले जनाएको छ। बैठकमा निर्वाचित पदाधिकारीहरूलाई होली खर्च दिने निर्णय समेत गरिएको बुझिएको छ।
वीरगंज महानगरपालिकाले अनियमितताको आशंकामा चारजना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। महानगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो पटक अनियमितता आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो। नगर प्रमुख विजय कुमार सरावगीको आदेशमा कार्यकारी अधिकृतले राजस्व शाखाका प्रमुख अधिकृत मनोज कर्ण, राजस्व शाखाकै कर्मचारीहरू नवराज थापा, पवन प्रधान र गंगा पौडेललाई स्पष्टीकरण सोधिएको महानगरपालिका स्रोतले बताएको छ। उनीहरूले राजस्व शाखाबाट प्राप्त हुने नियम अनुसारको राजस्व दाखिला नगरेको ले स्पष्टीकरण सोधिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाभित्र रहेका विभिन्न व्यापारिक प्रतिष्ठानबाट उठाउनुपर्ने घर जग्गा कर, बहाल कर, एकीकृत सम्पत्ति कर लगायतको विषयमा आवश्यक कार्यवाही गर्नका लागि नगर प्रमुखले कार्यवाही प्रक्रिया अघि बढ़ाएका हुन्। महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आन्तरिक शुद्धिकरणका लागि केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको बताउनुभयो। घर नक्सा पास र राजस्वको विषय हामीलाई केही शंका लागेर कर्मचारीहरूलाई स्पष्टीकरण सोधिएको छ। चित्त बुझ्दो जवाफ नआएको खण्डमा आवश्यक कार्यवाही पछि कार्यवाही पनि गर्छौं। उहाँले भने महानगरपालिकाको आन्तरिक विषय भएकाले धेरै जानकारी दिन नमिल्ने उहाँको भनाई थियो।
वीरगंज महानगरपालिकाले नगरवासीसँग राजस्व लिएर खल्तीमा राखेको आरोपमा तीनजना वडा सचिवमाथि पनि अनुसन्धान शुरू गरेको छ। नगरवासीसँग असुल गरेको राजस्व लगायतका दस्तुर महानगरमा दाखिला नगरेको आरोपमा वडा नम्बर 32, 16 र 14 वडा सचिवमाथि अनुसन्धान शुरू गरिएको बताइएको छ। स्थानीय बासिन्दाले पैसा नलिई काम नगरेको गुनासो नगर प्रमुखसम्म संग गरेका थिए। विभिन्न शुल्कका नाममा 100-200 लिने तर रसिद नदिने गरेको गुनासो आएपछि उनीहरूमाथि अनुसन्धान शुरू गरिएको हो। महानगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले भन्नुभयो, केही दिनमै उनीहरू दोषी या निर्दोष के हुन् थाहा हुन्छ। अनुसन्धानकै क्रममा रहेकोले उनीहरूले नियमित काम कारवाही पनि गरिरहेको उहाँको भनाइ छ।
पर्साको जीरा भवानी गाउँपालिका अन्तर्गत कार्यरत स्वास्थ्य संस्थाका कर्मचारीहरूले विगत पाँच महिनादेखिको तलब भत्ता पाएका छैनन्। गाउँपालिका अन्तर्गत रहेका पाँचवटै वडामा रहेका स्वास्थ्य चौकीका कर्मचारीहरूले तलब नपाएका हुन्। गाउँपालिका अन्तर्गत रहेका शंकरसरैया, जितपुर, महादेवपट्टी, सेडवा र सुपौली स्वास्थ्य चौकीका कर्मचारी इन्चार्जहरूले गएको पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। देश संघीयतामा गएपछि स्थानीय तहमा कार्यरत कर्मचारीहरूको तलब सोही स्थानीय तहले नै दिने व्यवस्था छ। तर जिल्ला भवानी गाउँपालिकामा कार्यरत स्वास्थ्य संस्थाका कर्मचारीहरूले तलब भत्ता नपाउँदा परिवार चलाउन कठिन भएको कर्मचारीहरूले बताएका छन्। जिल्ला भवानी गाउँपालिकाको सेडवामा रहेको स्वास्थ्य चौकी इन्चार्ज चन्दन ठाकुरले भन्नुभयो, पछिल्लो 5 महिनाको तलब बाँकी थियो, कैयौं पटक गुहारेर असोजसम्मको तलब खुवाएर तर पनि कार्तिकदेखि अहिलेसम्मको रोकेर राखिएको छ। तलब नपाउँदा छठ पर्व पनि मनाउन समस्या भएको भन्दै ठाकुरले नजिकै गरेको होली पर्वमा समेत तलब नपाउने भएपछि थप तनावमा रहेको बताउनुभयो। त्यस्तै गाउँपालिकाको सुपौली टोलका स्वास्थ्य कर्मी भागीरथ चौधरीले भने तलब नपाउँदा घर व्यवहार चलाउन समस्या भएको बताउनुभयो। 5-5 महिनासम्म कसरी काम गर्ने, हाम्रो घर व्यवहार चलाउनु पर्दैन, चौधरीले भन्नुभयो। त्यस्तै सेडवा स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता चौधरीले आफूहरू बारम्बार गाउँपालिका अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तलब निकास गर्न माग गर्दा पनि अहिलेसम्म सुनवाई नभएको जिकिर गर्नुभयो। चौधरीले तलब भत्ता पाउनका लागि आन्दोलन गर्ने चेतावनी सहित ज्ञापन पत्र पनि बुझाएका छौं। उहाँले गाउँपालिकामा रहेका अन्य सरकारी कर्मचारीहरूले तलब भत्ता पाएका छन्, हामी स्वास्थ्य संस्थामा कर्मचारीहरूले मात्र तलब नपाउनु अन्यचित छैन, यो सम्बन्धमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश शाहले तलब भत्ताका लागि आफूले स्वास्थ्य मन्त्रालयमा कुरा राखेर र फागुनको अन्तिमतिर तलब निकास हुने जानकारी दिनुभयो। तलब भत्ता हामीले राखेका छैनौ, माथिबाट नै रकम नआएपछि हामीहरूले कहाँबाट दिने, अधिकृत शाहले भन्नुभयो। गाउँपालिकाका अध्यक्ष रामप्रीत थारूले गाउँपालिकाको खातामा नै रकम नआएको र आएपछि तलब भत्ता उपलब्ध गराउने अध्यक्षले जानकारी दिनुभयो।
गाउँपालिकाको सेवा केन्द्र मध्यभागमा राख्नुपर्ने माग राख्दै संघर्ष गर्दै आइरहेको ठोरी गाउँपालिका 3 आन्दोलनको कार्यक्रमलाई केही खुखुलो बनाएको छ। संघर्ष समितिले वीरगंज ठोरी हुलाकी सड़कको निर्माण कार्यलाई अवरोध नपुग्ने गरी आन्दोलनलाई जारी राख्ने भएको छ। हुलाकी सड़कका लागि आवश्यक पर्ने निर्माण सामग्री ढुवानीमा प्रयोग हुने गाडीलाई आइतबारदेखि निर्बाध रूपमा चल्न दिने संघर्ष समितिका तर्फबाट वार्ता टोलीका संयोजक बालकुमार बस्नेतले जानकारी दिनुभयो। संघर्ष समितिले आज ठोरी गाउँपालिका 3 मानेचोकबाट रामनगरसम्म हँसिया जुलुस प्रदर्शन गरेको बस्नेतले जानकारी दिनुभयो। हात हातमा हँसिया लिएर स्थानीयले विरोध प्रदर्शन गरेको उहाँले बताउनुभयो। विरोध प्रदर्शन पश्चात रामनगरमा आयोजित विरोध सभालाई संघर्ष समितिका संयोजक श्याम श्रेष्ठ, रामकाजी श्रेष्ठ, भागवत खड्का लगायतले सम्बोधन गर्नुभएको थियो। विरोध सभामा बोल्ने वक्ताहरूले आन्दोलनलाई उचाइमा पुर्याई छाड्ने बताएको बस्नेतले बताउनुभयो। विरोध सभापछि संघर्ष समितिले विज्ञप्ति जारी गर्दै साँझ 5 बजेदेखि बिहान 7 बजेसम्म पेट्रोलियम पदार्थ ढुवानीमा समेत अवरोध नगर्ने जनाएको छ। यस्तै मोटरसाइकलमा कालो झण्डा राखेमा कुनै अवरोध नपुर्याउने विज्ञप्तिमा उल्लेख गरिएको छ। आन्दोलनका अन्य कार्यक्रम भने यथावत रहेको उहाँले बताउनुभयो। 2 चरणसम्म स्थानीय सरकारसँग संघर्ष समितिले वार्ता गरिसकेको भए पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन। गाउँसभाको निर्णय विरूद्ध वडा नम्बर 3 बासिन्दाहरू गत माघ 18 आन्दोलित छन्। गत माघ 15 गाउँसभाले सुवर्णपुरमा रहेको सेवा केन्द्र ठोरी गाउँपालिका 4 घ्याङ डाँडामा सार्ने निर्णय गरेपछि उनीहरू आन्दोलित बनेका हुन्। गाउँसभाको निर्णय खारेज हुनुपर्ने भन्दै ठोरी गाउँपालिका 5 सुवर्णपुरका बासिन्दा पनि आन्दोलित छन्। सुवर्णपुरवासीले संघर्ष समिति गठन गरेर गत माघ 16 आन्दोलन गर्दै आइरहेका छन्।
पर्साको पटेरवा सुगौली गाउँपालिकाबाट प्रहरीले लागू औषध चरे सहित 2 तस्करलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोली र इलाका प्रहरी कार्यालय पटेरवा सुगौलीका प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले पटेरवा सुगौली गाउँपालिका वार्ड नम्बर 4 स्थानीय पूर्णेन्द्र चौधरीको घरमा खानतलासी गर्दा 4 केजी चरे सहित सोही स्थान बस्ने लालजी महरा चमारलाई पक्राउ गरेको हो। पक्राउ गरिएको चरेसको बारेमा अनुसन्धान गर्दा घरधनी चौधरी र स्थानीय चमार दुवैजनाको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका चरेस र तस्कर आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नाभु परीक्षक राजन लिम्बुले जानकारी दिनुभयो।
इलाका प्रहरी कार्यालय पोखरियाले भन्सार छली ल्याएको 90,000 बराबरको मिठा सक्कर सहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाले चेक जाँच गर्ने क्रममा पोखरिया नगरपालिका वडा नम्बर 4 मिठा सक्कर सहित पर्साको धोबनी गाउँपालिका वडा नम्बर 3 कुन्दन पटेललाई पक्राउ गरेको हो। पटेलले ना 3T-17 नम्बरको ट्याक्टरमा अवैध रूपमा भन्सार छली सक्कर लिएर आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका पटेल र ट्याक्टरले आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग मध्य क्षेत्रीय कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नागरिक संवाद मञ्च पर्साको बैठक आज सम्पन्न भएको छ। मञ्च पर्साका संयोजक एवं युवा नेता ओमप्रकाश सराफको अध्यक्षतामा बसेको बैठकले मञ्च पर्सा शाखाको आचार संहिता निर्माण गरेको छ। मञ्चमा आबद्ध च्याम्पियनहरूको उपस्थितिमा बसेको बैठकले पर्सा जिल्लामा विद्यमान द्वन्द्वका मुद्दाहरूको पहिचान गर्ने र द्वन्द्व समाधानका लागि कार्ययोजना बनाउने समेत निर्णय गरेको छ। होटेल कुम्भ प्यालेसमा बसेको बैठकले त्यसका लागि उपसमिति समेत गठन गरेको जेजेवाईसीका प्रतिनिधि विकी महतोले जानकारी दिनुभयो। बैठकले नागरिक संवाद मञ्चलाई सक्रिय बनाउन आवश्यक विभिन्न निर्णय गरेको संयोजक सराफले बताउनुभयो। सेफर वर्ल्डको सहयोगमा जनजागरण युवा क्लब जेजेवाईसी 12 संचालित सुन्दर शान्त परियोजना नेपाल कार्यक्रम मार्फत नागरिक संवाद मञ्च पर्साको गठन भएको हो।
वीरगंजमा विशाल मेमोरियल फाउन्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा 4 महिलासहित 68 जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा सुनिता देवी, सविता तिवारी, संगीता सिंह, श्वेता थापा, शशिकान्त चौधरी, राजकिशोर दास, सुलभ जंग राणा, सन्तोष पासवान लगायत रहेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिनुभयो। रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय सराउगीले गर्नुभएको थियो। कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज जेसिसका दिलीप ढुङ्गेल, कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्ता, फोरम नेपालका उपाध्यक्ष सुन्दर कुर्मी, वीरगंज युवा समाजका कमल चौगाई लगायतको उपस्थिति रहेको थियो। फाउन्डेशनका अध्यक्ष रूपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजक मोहम्मद निजामुद्दीन रहनु भएको थियो।
नेकपा एमाले 12 प्रदेश सभा क्षेत्र नम्बर 4 कको बैठक आज सिमरामा सम्पन्न भएको छ। बैठकले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रति खुशी व्यक्त गर्दै दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच भएको 7 सहमतिको स्वागत गरेको छ। साथै बैठकले स्थानीय कमिटीहरूलाई बैठक बसी निर्वाचनको समीक्षाको प्रतिवेदन पठाउन र संगठित सदस्यता नवीकरणको कामलाई तीव्रता दिन निर्देशन दिएको छ। प्रदेश क्षेत्रीय कमिटी संयोजक कमलेश्वर झाको अध्यक्षतामा सम्पन्न बैठकमा एमालेका केन्द्रीय सदस्य दिनेश राई, जिल्ला कमिटी अध्यक्ष सुन्दर विक, जिल्ला कमिटी उपाध्यक्ष देवनारायण चौधरी, जिल्ला प्रचार विभाग प्रमुख एवं 12 क्षेत्र नम्बर 4 संयोजक मनोज पौडेल, सहसंयोजक अमर यादव, जिल्ला सचिवालय सदस्य विद्या थापा, जिल्ला सदस्य अमृतलाल श्रेष्ठ, तारा कार्की, कृष्ण खनाल, निर्मला बस्नेत लगायतको सहभागिता रहेको थियो।
मझौला शहर एकीकृत वातावरण सुधार परियोजना अन्तर्गत वीरगंजमा सञ्चालित कामहरू 3 ढिलो हुँदा पनि सम्पन्न हुन सकेको छैन। एडीबी नेपाल सरकारको सहयोगमा वीरगंज महानगरमा निर्माणाधीन आयोजनाको काम गत नोभेम्बरमा सम्पन्न हुनुपर्ने थियो, तर 85% काम सम्पन्न भए पनि आयोजनाको कामले अग्रसरता लिन सकेको छैन। ठाउँ ठाउँमा सड़क नालाको काम त्यतिकै आधा अधुरो भएकोले शहरमा धुलोले मानिसहरूलाई आवत जावतमा कठिनाई भइरहेको छ। सहकर्मी तिवारी यादवको रिपोर्ट।
एडीबीको सहयोगमा वीरगंजमा निर्माण भइरहेको कार्य अहिलेसम्म सम्पन्न नहुँदा विभिन्न समस्या भइरहेको स्थानीयहरूले बताएका छन्। सड़क नालाको काम त्यतिकै आधा अधुरा भएकोले शहरमा धुलोले मानिसहरूलाई आवाजावत गर्न कठिनाई भएका कारण चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न आग्रह गर्नुहुन्छ वीरगंजका युवा दिपेन्द्र यादव।
एडीबीको प्रोजेक्ट चलिरहेछ जुन तपाईँको अदालत रोडमा रानी घाट छ, यो आदर्श नगरतिर कम्प्लिट नहुँदाखेरि जनताले साह्रै सहस भइरहेछ, यसमा जान आउन अलि अप्ठ्यारो भइरहेछ। त्यो हिसाबले अलि काम अलि चाँडै भइदियो भए जनताले पनि सजिलो हुन्थ्यो र हामीलाई पनि एउटा गाडी सवारी साधन चलाउनु पनि समेत एकदम गाह्रो भइरहेछ र हामीलाई साधारण जनताले पनि एकदम नराम्रो असर परेको छ। धेरै दिन भइसक्यो कम्प्लिट नभएको, अब लम्बियो जस्तो भयो समय, अलि छिटै यो समाधान भइदियो भए जनताहरूले पनि शास्ति नभएर एकदम सही तरिकाले उपयोग गर्न पाउँथे।
कालिका कन्स्ट्रक्सनले नोभेम्बरमा सम्पन्न गर्नुपर्ने काम खानेपानीको समस्याको कारण तीन महिनादेखि अवरुद्ध भएको आयोजक कम्पनीले जनाएको छ। राजनीतिक समस्याले गर्दा आयोजनाका काम लम्बिन गएको भनाइ छ। आयोजनाका प्रबन्धक शैलेन्द्र श्रेष्ठको
रोडको छ ढिलो त तपाईँको अब भन्नु पर्दा पोलिटिकल उसले गर्दा होला होइन, राजनीतिक हस्तक्षेपले गर्दा पनि हुन सक्छ होइन। त्यो मेन कुरो मलाई त्यही लाग्छ, जस्तो हाम्रो रोड बनिरहेको छ, जस्तो हाम्रो काम हुँदैछ एडिपीको होइन, त्यसमा सबैले एकैचोटि त्यसमा मिलेर काम गर्नु पर्छ। जस्तै त बिजुलीवाला भयो होइन, जस्तै यहाँ पोलम्बरको काम भयो, धाराको काम भयो होइन, त्यसले गर्दा पनि यसमा धेरै अप्ठ्यारो भइरहेको छ होइन। रोड बनाउन पनि धेरै गाह्रो भइरहेको छ, त्यो काममा समस्या मलाई त्यही लाग्छ।
रोड निर्माण हुँदा खानेपानी संस्थानले अदालत रोड, रानीघाट, आदर्श नगर आदि स्थानमा घरेलु प्रयोगका खानेपानीको पाइपलाइन फुट्ने समस्या देखिएको छ। तर अहिलेसम्म कालो पत्रे गर्न काम मात्र बाँकी छ। खानेपानीको पाइपलाइनको कारण आयोजनाका कामले गति लिन नसकेको बताउनुहुन्छ। फेरि आयोजना प्रबन्धक श्रेष्ठ
कहिलेसम्म भन्न सक्दैन, खोइ कहिलेसम्म हुन्छ त्यसमा मलाई खासै छैन, आइडिया छैन, तर चाँडै हुनुपर्ने आशा छ हामीलाई।
बिरजको विभिन्न स्थानमा एडिबीको सहयोगमा निर्माण भइरहेको कार्य सराहनीय भएको हुँदा कम्पनीलाई समयमै सम्पन्न गरेर सर्वसाधारणलाई फाइदा दिन आवश्यक देखिन्छ।
हात्तीपाइली रोग निवारणका लागि सरकारले आजदेखि औषधि खुवाउने अभियान शुरू गरेको छ। आज भोलि र पर्सि सोमबार 24 जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लम्जुङ पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बाजाङ, बाजुरा, आछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चरपुरमा अभियान चलाइनेछ। हात्तीपाइली रोगका औषधि दुई वर्ष नपुगेका बालबाल गर्भवती र सात दिनसम्मका सुत्केरी, छाली रोग तथा अरू कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन। हात्तीपाइले विरोधको औषधि खाली पेटमा यो औषधि नखान पनि डाक्टरहरूले सल्लाह दिएका छन्। नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् 2003 शुरू भएको छ।
जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोड नगरपालिकामा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार हात्तीको आक्रमणबाट आज दिउँसो बिर्तामोड 3 बिर्ता बजारका 65 वर्षीय च्याङ्ग्रा राजवंशी र वडा नम्बर 7 मियाबारीका 70 वर्षीय लसुने मियाको मृत्यु भएको हो। उनीहरू दुवैलाई बिर्तामोड 7 स्थित सुन्दर निता झोडा सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो। दुवैजनाको घटनास्थलमै मृत्यु भएको बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण भट्टराईले बताउनुभयो। वनमा घाँस दाउरा गर्न गएको समयमा उनीहरूलाई हात्तीले आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
नारायणी समाचारमा अबको पालो जनविचारको। जनविचारमा हामीले सरकारी तथा गैर सरकारी निकायका सेवा सुविधाप्रति सर्वसाधारणको गुनासो र सुझाव सल्लाहका साथै समाजसँग जोडिएका सर्वसाधारणका भावनालाई स्थान दिने गरेका छौं।
नाममा भागीरथ राम, गर्व पोखरिया, नगरपालिका वार्ड नम्बर 4 में देखि इतना दिन चुनाव बीत गई, कहके गए जो हम विकास करें तो विकास अभी तक कुछ ना भइल। देखिए अभी पोखरिया में फायर ब्रिगेड आयल बा, ड्राइवर नहीं कहते चलाव उलाव के, ऐसा ऐसा समस्या बा, अभी कोनो किस्म के नगर पालिका में विकास के भी शुरू ना भइल। दहेज प्रथा बात देखी, जितने लोग लड़की लड़का का पढ़ावता उतने दहेज बढ़ते जाता, दहेज लोग लेता, एकरा के बहुत किस्म के समस्या आ गई बा, एकरा के हटावे के पड़ल। हमने के बहुत ऐसी बात बाजे मदद से दे हटा दल, बढ़िया अच्छा बात रही।
मर घर परी जगतपुर वार्ड नंबर 8, नाम सीताराम शाह सोनार परी। कहे के चाहता नहीं है की हमनी के मदेशी मदेशी चिलैनी सन, हमनी के हड़ताल में हमनी के सब कुछ कह के बेरा मदेश के जीता के कथी करता नहीं सब कुछ नहीं के होकर सकत। आज तक ले कुछ लोग ने बोला जनता के कुछ चीत नहीं के लोग भरत, तो मदेशी के नाम पकलन के टीका बांटे लोग मंत्री के बने खातिर लोभ में पड़ल बांटे लोग चकलस में पड़ल बांटे लोग।
नाम तो हमारे इब्राहिम छप गई है, विकास में तो एकदम पाछे बा, 4 महीना हो गए जितला मेयर के, आज तक ले हई हई हउ हई, जले चुनाव ना भयल तले 50 गो बात कह लो, आज चुनाव हो गए तो सब बतवे भोर पर। हाँ, केहू कहता मंत्री बनम तो केहू कहता कि विधायक में हई करेम हउ करेम, आ हो गई पर केहू के केहू पूछ नहीं आ रही नहीं। हाँ बस जनता बात सब लोग भूल गए ना, अब फिर जनता तो भिगल बाटे तो अब की ना छोड़ी जाते।
लोक सेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगका अनुसार 4072 जना प्रारम्भिक परीक्षामा पास भएका छन्। गत माघ 27 गते लिएको परीक्षामा 21,221 जना सहभागी भएका थिए। प्रारम्भिक परीक्षामा पास भएकाहरूले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउनेछन्।
नारायणी समाचारमा अबको पालो नारायणी बहसको वीरगंजलाई प्रदेश नम्बर दुईको प्रादेशिक राजधानी बनाउनु पर्ने माग राख्दै गत डेढ़ महिनादेखि वीरगंज राजधानी संघर्ष समितिले रिले अनसन जारी राखेको छ। त्यस्तै प्रदेश सरकारसित एकपल्ट भएको वार्ता पनि बिना निष्कर्ष सकिएको छ। नारायणी बहसमा सहकर्मी राम मण्डलले युवा नेता ओमप्रकाश सराफसँग कुराकानी गर्नुभएको छ।
नारायणी बहसमा आज हामीसँग हुनुहुन्छ वीरगंजका युवा नेता तथा वीरगंज राजधानी संघर्ष समितिका प्रवक्ता समेत रहनुभएका र नागरिक संवाद मञ्चको संयोजक ओम प्रकाश सराफ। ओम प्रकाशजी, कार्यक्रम नारायणी बहसमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अब आज यो एउटा बैठक तपाईँहरूले सम्पन्न गर्नुभयो नागरिक संवाद मञ्च पर्साको, खासमा यो संस्थाले के गर्ने हो?
यो एउटा परियोजना अन्तर्गतको मञ्च हो। विभिन्न राजनीतिक दलका व्यक्तिहरू, त्यसै गरी विभिन्न संघ संस्थाका मानव अधिकार कर्मीहरू, संचार कर्मीहरू सबैले, यो एउटा मञ्च हो जसले स्थानीय जुन तनावका मुद्दाहरू छ, द्वन्द्वका मुद्दाहरू छ, त्यसलाई समाधान सरकारवालाहरूसँग छलफल गरेर, संवाद गरेर, कार्य गरेर यो त्यस्ता द्वन्द्वहरूलाई, तनावहरूलाई चाहिँ व्यवस्थापन गर्ने, त्यसलाई एउटा निकास दिन पहल गर्ने यो मञ्च हो, जुन सेफर वर्ल्डको सहयोगमा, त्यस्तै जेजेवाईसी बाराकको यो आयोजनामा गठन भएको यो नागरिक संवाद मञ्च पर्छ हो। यसले चाहिँ खास गरी हाम्रो समाजलाई सुन्दर साँच नेपाल भन्ने परियोजना अन्तर्गतको यो मञ्चले हाम्रो समाजमा शान्ति स्थापना कायम गर्नलाई चाहिँ यसले मुख्य भूमिका निर्वाह गर्छ।
अनि यो पर्सा जिल्लामा जुन विद्यमान द्वन्द छ, यसलाई चाहिँ हटाउनको लागि कतिको चुनौतीको रूपमा तपाईँ लिनुभएको छ?
यो एउटा चुनौती पनि हो र यो अवसर पनि हो। विश्वको इतिहास हेर्नुहुन्छ भने जसो पनि ठुलो तनावहरू, द्वन्दहरू, होइन, युद्धहरू, यस्ताहरूलाई एउटा वार्ता संवादको माध्यमले चाहिँ समाधान गरिएको इतिहासहरू सर्वविदितै छ। त्यही क्रममा यसले पनि हाम्रो स्थानीय जति पनि त्यस्ता इस्युहरू छ त्यसलाई समाधान गर्नलाई एउटा पुलको काम गर्नेछ, यसले चाहिँ पहल गर्नेछ। यसमा चुनौती धेरै छन्, सीमितको साधन अभाव, त्यसै गरी यहाँ जुन कार्य सम्बन्धी जुन रिसाहरू छ त्यसले गर्दा पनि यो धेरै च्यालेन्जिङ छ। तै पनि एउटा हामी मधेसमा भनिन्छ कि संवाद कार्यको कमी हुन्छ र बढी मनमुटाव, बढी द्वेष, बढी हिसाहरू हुने गर्छ। त्यसलाई एउटा चिर्नको लागि पनि हामी चाहिँ यो मञ्च स्थापना गरेका छौँ र अब हाम्रो मधेस वीरगंज पर्सामा एउटा यसले त्यस्तो भूमिका निभाउनेछ कि हामी आफै पनि यहाँका स्थानीय सामाजिक अगुवाहरू, राजनीतिक कर्मीहरू, विभिन्न संस्थामा आवाज ब्रोड माइन्डेड व्यक्तित्वहरू मिलेर हामी आफै पनि यहाँका त्यस्ता समस्याहरूलाई समाधान गर्न सक्छौँ भनेर एउटा उदाहरण प्रस्तुत गर्नको लागि एउटा चाहिँ यसमा अगाडि बढिरहेका छौँ।
अब यो दुई नम्बर प्रदेशमा मुख्यमन्त्री पनि चुनिनु भएको छ र उहाँ चाहिँ वीरगंजकै हुनुहुन्छ र उहाँ एउटा मधेसी समुदायबाट हुनुहुन्छ र मधेसी दलको वर्चस्व छ दुई नम्बर प्रदेशमा, अनि मधेसको नेता पनि तपाईँलाई भनिन्छ, तपाईँ सरकारबाट के अपेक्षा गर्नुभएको छ?
हेर्नु, सरकारको काम हो मुख्य रूपले हाम्रो समाजमा सुशासन स्थापना गर्ने, विकास गर्ने, हामीलाई सुरक्षा दिने, मुख्य तिनवटा चाहिँ भूमिका। तपाईँको सरकारको भूमिका छुट्टै हुन्छ, हामी नागरिक समाजको भूमिका छुट्टै हुन्छ। त्यस्तै ब्युरोक्रेसी अर्थात् जुन हामी भन्छौँ कर्मचारी तन्त्रको भूमिका छुट्टै हुन्छ। तर यो तिनटैमा जुन ग्यापहरू भयो देखियो विगतका इतिहासहरूमा, तिनटैले चाहिँ आफ्नो भूमिका जस्तो निभाउनु पर्ने त्यस्तो चाहिँ निभाउन सकेन। त्यस कारणले गर्दाखेरि हाम्रो समाजमा विभिन्न किसिमको द्वन्द्वहरू भयो, विभिन्न किसिमको विभेदहरू भयो, विभिन्न किसिमका अशान्तिका कुराहरू भयो, कापबाट पनि हामी वञ्चित हुँदैछौँ। यो शताब्दीमा हामीले कसको भूमिका के छ त्यो भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ। हामी हाम्रो कर्तव्य हो, हाम्रो काम हो कि सरकारले जति पनि राम्रो नीतिहरू बनाउँछ, जति राम्रो कार्यक्रमहरू ल्याउँछ त्यसमा हामीले सहयोग गर्नुपर्छ र सरकार फेलियर भएको ठाउँमा हामीले घसघस्याउने, हामी दबाब दिने हाम्रो भूमिका हो। अहिलेको जुन हाम्रो जुन संघीयता आएको छ, यो संघीयताको हाम्रो मधेस आन्दोलनको उपज हो र यो संघीयतामा बाट यो जुन प्रदेश नम्बर दुई खास गरी जुन हामी पढ्छौँ, यसमा जिल्ला पढ्छ, यो सरकारबाट अन्य जुन प्रदेशहरू छ त्यसबाट भिन्नै किसिमका चुनौतीहरू, भिन्नै किसिमका सम्भावनाहरू, भिन्नै किसिमका समस्याहरू र यहाँका छुट्टै मुद्दाहरू रहेको हुनाले यो प्रदेश नम्बर दुई अरूभन्दा धेरै चुनौतीपूर्ण छ र सम्भावना पनि छ। यो अहिलेको मुख्यमन्त्री जुन सरकारबाट हुनुभएको छ उहाँलाई शुभकामना दिन चाहन्छु। उहाँले सबैलाई समेटेर एउटा आशा र अपेक्षाका साथ त्यति ठुलो आन्दोलन भयो कि संघीयता आएपछि हामी विकासको अनुभूति गर्न पाउँछौँ, हामी सुशासनको अनुभूति गर्न पाउँछौँ, भेद रहित समाज निर्माण हुन्छ, हाम्रो स्वशासनको अनुभूति हुन्छ, त्यो कुराहरूमा नीतिगत रूपले निर्णय गरेर हामीलाई त्यसको प्रत्याभूति गराउनु पर्ने हुन्छ। यस कारणले हाम्रो मुख्यमन्त्रीबाट धेरै हामीले आशा र अपेक्षा लिएका छौँ। अहिलेसम्म हाम्रो मधेसको सडक र टुटेको रोटी र फुटेको सडकबाट ग्रसित रहेको अवस्था छ। यहाँ रोजगारको चुनौती छ, यहाँ सडक यातायातको चुनौती छ, यहाँको शिक्षा स्वास्थ्यमा त्यस्तै भ्रष्टाचार र अनियमितता छ। त्यस कारणले उहाँ अरूभन्दा पनि व्यापक रूपमा काम गर्नुपर्ने आएको छ, उहाँ गर्न सफल हुनुहुनेछ भने हामी आशा र विश्वास लिएका।
अब मुख्यमन्त्री चयन हुनु भएको छ, लालबाबु राउत गद्दी वीरगंजका हुनुहुन्छ, पर्सा जिल्लाका हुनुहुन्छ र राजधानी जनकपुर अस्थायी रूपमा तोकिएको छ, त्यसको विरुद्धमा वीरगंजमा लामो समयदेखि रिले अनसन जारी रहेको छ, जसको वीरगंज राजधानी संघर्ष समितिले आयोजना गरिरहेको छ, त्यसको प्रवक्ता पनि तपाईँ हुनुहुन्छ, यो आन्दोलन कहिलेसम्म रहनेछ?
अन्याय हुन्छ, जहाँ भेद हुन्छ त्यहाँ तपाईँको आन्दोलन हुन्छ, विद्रोह हुन्छ। अब जो संहिताको कुरा हामी गर्छौँ, यो संहिता ल्याउनमा मधेस आन्दोलनमा हाम्रो पनि भूमिका रहेको थियो भन्ने त्यो कुरो बताइराख्नु पर्दैन। म लगायत म मात्रै भन्दैन, पुरै वीरगंजवासी पर्सावासीको पनि अतुलनीय तपाईँको यसमा सहभागिता रहेको थियो, योगदान रहेको थियो, जसको उपजमा पुरै नेपालमा संहिता आएको हो, यसलाई नकार्न सकिँदैन। र हाम्रो के भनाइ छ भन्दाखेरि उहाँहरूले नै वचनबद्धता व्यक्त गरेको, प्रतिबद्धता व्यक्त गरेको, संघीयता आएपछि वीरगंजलाई हामी राजधानी बनाउँछौँ, वीरगंज आन्दोलनमा धेरै वीरगंजको योगदान छ, वीरगंजको आर्थिक सामाजिक मानवीय धेरै किसिमको क्षति भएको छ, यसको क्षतिपूर्तिको लागि पनि यसको भरपाईको लागि पनि वीरगंजको समग्र विकास गर्नुपर्छ र वीरगंजको समग्र विकासको लागि हामी यसलाई राजधानी बनाउँछौँ। र वीरगंज यस्तो यो प्रदेश नम्बर 2 को एकमात्र महानगरपालिका हो जसले यो प्रदेशलाई धान्न सक्छ, यो प्रदेशलाई विकसित गर्न सक्छ। त्यस कारणले उहाँहरू उदार मनले वीरगंजलाई राजधानी नबनाएसम्म तपाईँको विभिन्न माध्यमबाट विभिन्न रूप स्वरूपमा चाहिँ यो आन्दोलन जारी रहन्छ।
तर यो आन्दोलन चाहिँ रिले अनसनले सरकार त सुन्दैन, अब यो रिले अनसन कति दिन जारी राख्ने? यसले त सरकार सुनेको
आन्दोलन भनेको एउटा विज्ञान हुन्छ र यो विज्ञान अन्तर्गत तपाईँको आम जनता जहाँ हामी आन्दोलन गर्छौँ त्यहाँको मनोविज्ञान पनि बुझ्नुपर्ने हुन्छ, त्यो पनि हाम्रै दायित्व हो, हाम्रै कर्तव्य हो। वीरगंज आन्दोलनको नाममा जुन किसिमले क्षति बेहोरेको छ, यो हाम्रो संघर्ष समितिले त्यस्तो किसिमको कदम चाल्न चाहिरहेको छैन। तर वीरगंजको, पर्सा जिल्लाको, बाडा जिल्लाको, रौतहट जिल्लाको र यो समग्र यो प्रदेशको भलो चाहनेहरूको पुरै मन मन आन्दोलित छ वीरगंज राजधानीको लागि। त्यस कारणले यसलाई यो रिले अनसन करिब 50 दिन क्रस गरिसक्यो, 53 दिनमा आज जारी छ, यसलाई चाहिँ नजर अन्दाज गर्न सकिँदैन। हामी मात्रै रिले अनसन पनि गरेनौँ, हामी विरोध प्रदर्शन पनि गर्यौँ, बजार पनि तपाईँको वीरगंज बन्द पनि 2-3 दिन हामी गर्यौँ। यो हामी संकेत दिएको हो, विरोधको संकेत दिएको हो कि वीरगंज राजधानी हुनुपर्छ, वीरगंजका जुन चाहना छ, आकाङ्क्षा छ, जनताको अपेक्षा छ।
अनि प्रकाशजी, जनकपुर राजधानी हुँदाखेरि तपाईँहरूलाई के समस्या? उता जनकपुर राजधानी मुख्यमन्त्री पर्सा जिल्लालाई, अनि
मुख्यमन्त्री भनेको आज हुन्छ भोलि हुँदैन, जति बेला पनि सरकार ढले पनि मुख्यमन्त्री खोसिन सक्छ, मुख्यमन्त्रीसँग राजधानी कदापि साटिनु हुँदैन। यदि उहाँहरू साट्नु भएको छ भने मन्त्रालयबाट, मुख्यमन्त्रीबाट, संसदीय दलको नेताबाट उहाँले आफ्नो यदि वीरगंज राजधानीको नाममा उहाँले साट्नु भएको छ, योभन्दा दुर्भाग्य कुरा केही हुन सक्दैन। त्यस कारणले राजधानी भनेको जहिलेसम्म संहिता रहन्छ, संहिता सस्टेन भयो भने हमेसाको लागि हुन्छ, तर यो मुख्यमन्त्री मन्त्रीहरू त्यो कति बेलासम्म हुन्छ, रातारात कहिले सरकार ढलिहाल्छ, त्यसको कुनै ग्यारेन्टी छैन। र अर्को कुरो, मुख्यमन्त्री कुनै व्यक्तिले पाउने हो, तर राजधानी भनेको पुरै प्रदेशले पाउने हो, र यो प्रदेशलाई हामी बचाउनको लागि र समृद्ध गर्न अहिले पनि सोलनको दौरानमा संविधान संशोधन फेल भएको अवस्था छ, र फेरि जुन मधेसका अधिकारका जुन बाँकी कुराहरू छ त्यसको लागि फेरि हामीले आन्दोलन गर्नुपर्ने हुन्छ, हामीले फेरि पनि त्यसको लागि आवाज उठाउनु पर्ने हुन्छ। र यदि वीरगंज राजधानी भएन भने वीरगंजमा मधेसवादको लागि, मधेसीको अधिकारको लागि, उत्पीडितको अधिकारको लागि चाहिँ आन्दोलन आन्दोलन हुन सक्दैन, आन्दोलन उठ्न सक्दैन। त्यस कारणले पनि उहाँहरूले जुन वादा गर्नुभएको उहाँहरूले जुन प्रतिज्ञा गर्नुभएको छ कि वीरगंज हामी राजधानी बनाउँछु, वीरगंज राजधानी बनाए मात्रै मधेस आन्दोलन अगाडि बढ्छ र मधेसको मुद्दा सम्बोधन हुने बाटो खुल्छ।
अनि दुई नम्बर प्रदेशको एक मात्र जनकपुर ऐतिहासिक ठाउँ छ, त्यहाँ राज बनाइदिँदा किन आपत्ति गर्नु पर्यो वीरगंज वासीहरूले?
वीरगंज यो प्रदेश जनकपुरबाट चल्न सक्दैन। जनकपुरमा राजधानी हुँदाखेरि त्यहाँका व्यापारीहरू, त्यहाँका व्यक्तिहरू उहाँहरू मन देखाएन, त्यो सस्टेन गर्ने त्यहाँ क्षमता छैन। तर वीरगंजमा त्यही राजधानी भइदिएको भए पुरै प्रदेश चल्थ्यो। मुख्यमन्त्री लगायत सबैको यहाँ पूर्वाधारहरू सबै तयार छ, मन्त्रालयहरू राख्नलाई सबै पूर्वाधार तयार छ। यहाँका वीरगंजवासीहरू भनिन्छ कि वीरको त भो नै तर यो दिलवालेको पनि नगरी छ, यहाँको जनताहरूको यहाँको व्यवसायीहरूको ठुलो दिल छ र यो भर्खर वीरगंज रोपिँदै लागेको छ, मल जल गर्नलाई पनि वीरगंजवासी तयार छ र यसबाट सरकारले धेरै भार खेप्नु। अर्को कुरो, हामी जुन आन्दोलनकारी साथीहरू छौँ, हाम्रो यो कदापि भनाइ होइन कि सप्तरीवासीलाई नजरअन्दाज गर्ने, जनकपुरवासीलाई अपमान गर्ने, त्यो कदापि होइन। हामी यो समग्र यो प्रदेश नम्बर दुईको विकास चाहन्छौँ, समृद्धि चाहन्छौँ, सबैको लागि रोजगार चाहन्छौँ। जनकपुर एउटा ऐतिहासिक धार्मिक सांस्कृतिक स्थल हो, त्यसलाई अन्तर्राष्ट्रिय धार्मिक सांस्कृतिक स्थलको रूपमा एउटा जुन सर्किटको पनि कुरा गरिएको छ, अयोध्या जनकपुर त्यस्तो रूपमा पनि यसलाई रूपान्तरण गरेर त्यसलाई देश विदेशबाट हामी पर्यटक ल्याएर त्यो ठाउँको हामी विकास गर्न सक्छौँ, त्यहाँको चाहिँ समृद्धि गर्न सक्छौँ। तर वीरगंज चाहिँ यो प्रशासनिक राजधानी यो प्रदेशको हुनै पर्छ, अनि मात्र यो प्रदेश चल्छ, नत्र यो प्रदेश धान्नलाई गाह्रो हुन्छ, यो प्रदेश टुक्रा पनि हुन सक्छ।
हस्, ओम प्रकाशजी, व्यस्त समयका बावजुद पनि कार्यक्रम नारायणी बहसमा समय दिनुभयो, यसको लागि धन्यवाद।
तपाईँ पनि नारायणी एफएम परिवारलाई र तपाईँले पनि धेरै धेरै धन्यवाद। हाम्रो कुराहरू हाम्रो आदरणीय जनता जनार्दनमा राख्ने चाहिँ मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। जय वीरगंज, जय मधेस, जय नेपाल।
उहाँ हुनुहुन्थ्यो वीरगंज राजधानी संघर्ष समितिका प्रवक्ता एवं नागरिक संवाद मञ्च पर्साका संयोजक युवा नेता ओम प्रकाश सराफ। वीरगंजको नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा अझै बाँकी छन्।
पर्सि सरकारले पूर्णता पाउने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई, प्रदेश नम्बर छको नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेत तोकियो।
र सोमालियाको मोगादिसुमा भएको छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 18 जनाको मृत्यु। नारायणी एफएम सुन्दै रहनुहोला।
मेरो कता हिँडेको हतार गरेर
कता हुनु नि, मोबाइल बिग्रेर हैरान छु
र घरको लागि केही इलेक्ट्रोनिक्स सामान पनि किन्नु छ,
त्यही लिन जाँदैछु।
ए, त्यसो भए वीरगंजको एपिक्स डिजिटल स्मार्ट स्टोरमै जाऊ है, यो सबै सामान त्यहाँ एकै ठाउँमा पाइन्छ।
हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल, टिभी, फ्रिज तथा इलेक्ट्रोनिक्स आइटमका गुणस्तरीय सामानहरू पाइन्छ।
विशेष जानकारीका लागि एपिक्स डिजिटल स्मार्ट स्टोर, आदर्श नगर, वीरगंज।
ए सन्तोषीको माई बबी कारोतिया हो,
देखिन कालुए से एकर नियाज खराब बा, का भइल बा कुछो मालूमे नइखे चलो।
भाभी जी अपने बबुआ के लेके अभिये जाई, 25 वर्ष से बचत था नवजात शिशु के उपचार करत आई डॉक्टर अशोक दास के नया हॉस्पिटल आसाराम हॉस्पिटल में।
जी हाँ, विगत 25 वर्ष से बच्चा तथा नवजात शिशु के उपचार करत आई डॉक्टर अशोक दास के नया अस्पताल आसाराम हॉस्पिटल, अब नया सेवा सुविधा के साथ।
हमने यहाँ जापान से विशेषज्ञता प्राप्त हाड जोड़ने तथा स्वाइन सर्जरी संबंधी संपूर्ण सुविधा, मुटु रोग विशेषज्ञ डॉक्टर अच्युत लाल कर्ण द्वारा दैनिक ओपीडी चेक जांच, गाइनो तथा प्रसूति रोग विशेषज्ञ डॉक्टर प्रमिला यादव श्वेता चौधरी कर्ण द्वारा संपूर्ण गाइनो तथा प्रसूति सेवा के साथ ही 24 घंटा एम्बुलेंस तथा फार्मेसी सेवा उपलब्ध बा।
और जानकारी 24 घंटा एम्बुलेंस खाती संपर्क करें 0951534 आसाराम हॉस्पिटल पानी टंकी वीरगंज।
तिम्रो बाइक त के मक्खन जस्तो चल्छ।
चल्दैन त, मोटुलको इन्जिन लुब्रिकेन्ट हालेपछि। बरु तिमी पनि आफ्नो स्कुटीमा मोटुल इन्जिन ओइल नै हाल, तिम्रो स्कुटी पनि मक्खन जस्तै सरर रर गुड छ।
मोटुल इन्जिन ओइल 2, 3 and 4 wheeler रेन्जमा 100% सिन्थेटिक स्टर कोर सेमी टेक्नोलोजी प्रिमियम मिनरल मोटुल इन्जिन ओइल तपाईँको 2, 3 and 4 wheelersको लागि उपलब्ध छ।
मोटुल इन्जिन ओइलको अधिकृत विक्रेता
शुभम अटो पार्ट।
त्रिमूर्ति चोक आर एन इंटरप्राइजेस को पछाड़ी सुजुकी सर्विस सेंटर को भित्र।
संपर्क नंबर 9899000024।
आकर्षक घड़ेरी बिक्री
अंतरराष्ट्रीय विमान स्थल तराई काठमांडू जोड़ने द्रुत मार्ग विशेष आर्थिक क्षेत्र सेज को मोटू मानने सिमरा स्थित औरहा कोलोनी में धमाधम घड़ेरी बिक्री भई
विशेषता
18 र 20 फीटे ढलान बाटो सहित बत्ती पानी नाला र टेलीफोन को व्यवस्था
शांत रमणीय र मानव बस्ती को बीच में अवस्थित
सिमरा कोलभी सड़क खंड संग जोड़िएको उपमहानगरपालिका को मापदंड अनुरूप व्यवस्थित आवास क्षेत्र निर्माण गर्न सकिने
धमाधम बुकिंग भइरहेका छन्। आज बुकिंग गर्नु होला।
विशेष जानकारी का लागि सम्पर्क औराहा कोलोनी सिमरा 9855101030 र 9852585106
नारायणी एफएम 103.8 मेगाहर्ज।
वीरगंजको नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा तपाईलाई फेरि पनि स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं।
पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिको नाममा गाड़ी भाड़ामा लिने मन परेको निर्णय अनियमितताको आशंकामा वीरगंज महानगरपालिकाका चार कर्मचारीलाई स्पष्टीकरण
र पर्साको जीरा भवानी गाउँपालिकाका स्वास्थ्य कर्मीहरू 5 महिनादेखि तलब पाएनन्। विशाल मेमोरियल फाउन्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा 4 महिलासहित 68 जनाद्वारा रक्तदान। अब बाँकी प्रसंग। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पर्सी सोमबार सरकारले पूर्णता पाउने बताउनु भएको छ। एमालेसँग पार्टी एकीकरण गर्ने विषय टुङ्गोमा पुर्याइसकेका दाहालले भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सोमबार 3 बजेलाई शपथ ग्रहण कार्यक्रम राख्ने तयारी समेत भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अघि बिहान मात्रै काठमाडौँमा प्रधानमन्त्रीज्यूसँग मेरो कुरा भयो र पर्सी 3 बजे सम्पूर्ण रूपमा शपथ ग्रहण सक्ने निधो भएको छ। पर्सी 3 बजेपछि सरकारले पूर्णता पाउँछ। मन्त्रीको नाम भोलि बेलुकासम्म टुङ्गिने उहाँले बताउनुभयो। मन्त्री छान्ने विषयमा पार्टीभित्र कुनै विवाद नभएको तर मीडियाले गलत समाचार दिने गरेको उहाँले आरोप लगाउनुभयो। उहाँले मन्त्रीमा नयाँ पुराना दुवै खाले अनुहारको ठाउँ पाउने उल्लेख गर्नुभयो।
नेपाली कंग्रेसले आफ्नो सरकारले सिफारिश गरेका 3 जनालाई राष्ट्रसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्ने भएको छ। कंग्रेसका प्रतिनिधि सभा र राष्ट्रसभा सांसदको आज सिंहदरबारमा बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिश गरेका गोपाल बस्नेत, कृष्ण प्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनित गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको कंग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। उहाँहरू 3 जनाले आफूहरूलाई नै राष्ट्रसभामा मनोनयन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। कंग्रेस नेतृत्वको सरकारले उहाँले राष्ट्रसभामा सिफारिश गरेका भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो सिफारिश फिर्ता लिँदै युवराज खतिवड़ा, रामनारायण विडाली र विमला पौडेल राईलाई राष्ट्रसभामा सिफारिश गर्नुभएको थियो। त्यो सिफारिश अनुसार राष्ट्रपतिले खतिवड़ा, विडाली र पौडेल राईलाई राष्ट्रसभामा मनोनयन गरिसक्नु भएको छ। त्यस्तै कंग्रेस सांसदको बैठकले संसदीय दलको विधान पनि अनुमोदन गरेको छ। यसअघि यो विधान कंग्रेसको केन्द्रीय समितिले पारित गरेको थियो। बैठकमा छाया सरकार गठन गर्ने विषयमा अहिले छलफल चलिरहेको नेता विश्वकर्माले बताउनुभयो। त्यस्तै आजको बैठकका आधारमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यसबारे निर्णय गर्नेछ। कंग्रेसका प्रतिनिधि सभामा 63 र राष्ट्रिय सभामा 13 गरी 76 जना सांसद रहेका छन्।
प्रदेश नम्बर 6 को नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको छ। आज बसेको प्रदेश सभाको बैठकले अत्याधिक मतसहित प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो। संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै दिएको छ। बैठकमा एमाले संसदीय दलका नेता बमलाल कडेलले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव गर्नुभयो भने विपक्षी दल नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले राजधानी सुर्खेतको वीरेन्द्र बनाऊ प्रस्ताव राख्नुभएको थियो। यो प्रदेशमा 40 जना सांसद रहेकोमा एमालेका चन्द्र बहादुर शाहीले राजीनामा दिएपछि अहिले 39 जना सांसद रहेका छन्। 39 मध्ये 37 जनाले प्रदेशको नाम कर्णाली प्रदेशमा मतदान गरेका थिए भने सुर्खेतको वीरेन्द्रनगर स्थायी राजधानीमा 36 जनाले मतदान गरेका थिए।
नारायणी समाचारमा अब अन्तर्राष्ट्रिय प्रसंग। सोमालियाको मगादिसुमा भएका छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 18 जनाको मृत्यु भएको छ। राजधानी मगादिसु स्थित राष्ट्रपतिको कार्यालय र गुप्तचर विभाग परिसरमा भएका छुट्टा छुट्टै आत्मघाती आक्रमणमा दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ। गुप्तचर विभागको परिसरमा भएको विस्फोटमा स्थानीय इस्लामिक अतिवादी संगठन अल शबाबले जिम्मा लिएको छ। प्रहरीको जवाफी कार्यवाहीमा अल शबाबका 5 लडाकुहरू मारिएको सेनाको दावी छ। यसअघि हिजो मात्रै आतंकवादी आक्रमणको सम्भावना बढ़ेको भन्दै सोमालियाका रक्षा मन्त्रीले सतर्कता अपनाउन आग्रह गर्नुभएको स्थानीय संचार माध्यमले जनाएका छन्।
नारायणी समाचारमा अब खेलकुद प्रसंग। नेपाली क्रिकेट टोली विश्वकपको छनौट खेल्न आज जिम्बाब्वे जाँदैछ। नेपाली टोली राति पौने 11 फ्लाइ दुबईको उडानबाट दुबई जाने बताइएको छ। नामिबियामा भएको डिभिजन टूको उपविजेता बनेको नेपालले विश्वकप छनौटको खेल खेल्न अवसर पाएको हो। समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाब्वे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ। नेपालको पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग फागुन 20, स्कटल्याण्डसँग फागुन 24, अफगानिस्तानसँग फागुन 26 र हङकङसँग फागुन 28 रहेको छ। दुवै समूहका शीर्ष 3 टोलीले सुपर लीगमा पुग्नेछन्। यो प्रसंगसँगै नारायणी समाचार सकिन लागेको छ। अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिको नाममा गाडी भाडामा लिने मनपर्ने निर्णय, अनियमितताको आशंकामा वीरगंज महानगरपालिकाका 4 कर्मचारीलाई स्पष्टीकरण।
पर्साको धीरा भवानी गाउँपालिकाका स्वास्थ्य कर्मीहरू 5 तलब पाएनन्। विशाल मेमोरियल फाउन्डेशनले आयोजना गरेको रक्तदानमा 4 जनाद्वारा रक्तदान।
पर्सी सरकारले पूर्णता पाउने माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई। प्रदेश नम्बर 6 नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेत तोकियो।
र सोमालियाको मोगादिसुमा भएको छुट्टा छुट्टै आत्मघाती बम विस्फोटमा 18 जनाको मृत्यु।
साँझ 6 नारायणी समाचार सकियो। बेलुकी 7:30 सीआईएनबाट प्रसारण हुने साझा खबर सुन्न सक्नुहुनेछ। अहिलेका लागि प्राविधिक मित्र दिलीपलाई धन्यवाद। सुन्दै रहनुहोस् नारायणी एफएम। नमस्कार।
नारायणी समाचारको साथमा रसोई शुद्ध तोरीको तेल बजारमा सर्वत्र उपलब्ध छ।